and his earlier dominion and that Europe kind of a structure. But और फिर जब मैंने ये भी कहा था कि इसके पीछे सारे बहुत सारी फोर्सेस हैं जिसके पीछे रेस भी एक एलिमेंट है कि ये एक एंग्लो सैक्सन एक ग्रुप है इस वक्त. सो आपस में जितनी भी लड़ाई होगी वो होगी, लेकिन कलर ऑफ स्किन भी तो मैटर करता है ना. अब एक नई फॉर्म ऑफ पावर अगर दुनिया में आ रही है तो आप उछल के आप ठीक है, आप एक बैलेंस तो अभी भी रखना चाहते हो ना, आप पावर तो अपने पास रखना चाहते हो. सो इट्स नॉट दैट सिंपल. आई मीन देयर इज अ होल ब्लॉक व्हिच वांट्स टू कीप दैट पावर टू देमसेल्व्स. दे वांट टू कीप चाइना एट बे बिकॉज चाइना दे परसीव एज एन आउटसाइड टू द ग्रुप एंड चाइना इज नॉट that current system, it's a threat to the current system of capitalism which is controlling the world.
बहुत शुक्रिया. यहाँ पे मैं सॉरी आई आई गो बैक टू स्क्वायर वन. ईरान को के साथ चाइना के बड़े अच्छे टर्म्स हैं, सऊदी अरेबिया के साथ चाइना के बड़े अच्छे टर्म्स हैं. सऊदी अरेबिया इज वेरी क्वाइट ईरान इसराइल के कॉन्फ्लिक्ट के ऊपर. मगर डू यू थिंक कि अगर इसको इसराइल की सबकत वहां पे आती है जिसके साथ अमेरिका की सबकत अगर उस एरिया में जाती है, तो डू यू थिंक कि रशिया और चाइना इतनी आसानी से विदड्रॉ कर जाएंगे वहां से? बिकॉज अभी मैं जब हम बेस का देख रहे थे तो स्टेट्स का जिक्र कर रहे थे, तो वो जो अम्मान और हमारे गल्फ के दरमियान जो स्ट्रेट गुजरती है, एग्जैक्टली तो उसके बारे में कुछ बताना चाहेंगे हमें?
आई थिंक अल्फा जी इट्स टू अर्ली टू से. ऑल्दो द सिचुएशन इज रैपिडली डिट्यूरेटिंग, आई थिंक इट इज टू अर्ली फॉर एनीबडी टू कम अप विद अ प्रेडिक्शन. देखिए पहली तो प्रॉब्लम यह है कि विल यूएस एंटर दिस वॉर और विल यूएस नॉट एंटर.
सर फॉर श्योर यूएस इज बिहाइंड बिकॉज सिक्स राउंड ऑफ मीटिंग वॉज designed to happen on this Sunday. ईरान ने कहा हूं लड़ाई लग गई, हूं मुलाकात नहीं करते. टेलीग्राफ आज कह रहा है कि इसराइल ने यूरोप को कहा है और वेस्ट को कहा है कि वो इसमें इंटरवीन करे मामले में. डोनाल्ड ट्रंप ने कहा है कि ईरान चाहता है कि इंटरवेंशन की जाए और जंग को जैसे कैसे भी सेटल किया जाए. मतलब लॉट ऑफ कंफ्यूजन एट द मोमेंट.
नहीं देखिए बिल वास्ता किसी को सपोर्ट करना वो तो ऑब्वियसली अभी ऑल नो. अमेरिका इंटेलिजेंस शेयरिंग भी कर रहा है, अमेरिका को पता था ये जंग हो रही है, अमेरिका ने ग्रीन लाइट दी थी तो हो रही है. लेकिन डायरेक्टली कि क्या अमेरिका इस जंग में डायरेक्टली इंटरफेयर करके ईरान पर हमला करेगा या नहीं, चाहे नेतन्याहू तो बहुत अरसे से ये चाह रहे हैं. बाकी तमाम मुल्क ममालिक पे इराक को तबाह जहर इसराइल ने तो नहीं किया था ना जी, वो इसराइल के कहने पे किया था, लेकिन थे तो अमरीका बात करना जी. तो ये सारे जो लिबिया में काम करते रहे, इराक में काम करते रहे, ये सारा उनमें तो डायरेक्टली अमरीका था. अब इस वक्त भी कोशिश है और बार बार, और आप देखें कि अमेरिका के अंदर उसके बड़े पॉलिटिशियंस लगे हैं, सेनेटर और प्लान है सारे के जी अमेरिका को तो इस वक्त बिल्कुल इसराइल का साथ देना चाहिए और खुल के देना चाहिए और ये हमारी जंग है. और हर जगह आप देखेंगे कि नेतन्याहू ये कहता है कि जी मैं तो आपकी जंग लड़ रहा हूं, मैं तो माली हूं उसने. लेकिन
उसने आज भी ये कहा है कि तेल अवीव पर ये जो हमला है इट्स अ बिगनिंग और नेक्स्ट अटैक जो है वो न्यूयॉर्क पे होगा. बहुत शुक्रिया आशा साहब. मगर एक बड़ा अजीब सा सवाल आज मैं आपसे करना चाहती हूँ. मेरे वो तमाम पाकिस्तानी, मेरे लिए पाकिस्तान मोस्ट इम्पोर्टेंट है, नथिंग मोर देन दैट, नोबडीज. मैं ये कहती हूँ अशखास ने आना है और चले जाना है. चीफ ऑफ द आर्मी स्टाफ आसिम मुनीर साहब को अमेरिका में बुलाया गया. बहुत से लोग इसको बहुत सारी और चीजों से लिंक कर रहे हैं क्योंकि वेयर एज जो पाकिस्तानी हैं जो इतने डिग्रेटरी वर्ड्स यूज कर रहे हैं हमारे इस वक्त के पॉलिटिशियंस के बारे में जस्ट अपने एक तरह से सियासी मकसद के लिए, और वो ताडा जरा रिश्तेदार है एक सर तुसी हो अशर गिल, अशर अजीम गिल है ना
जी? बिल्कुल.
تو وہ شہباز گل، آپ سوچئے گا کہ وہ پاکستان میں رہتے تھے، اب وہ تب تک وہ رجیم چینج کروتے تھے، اب وہ کینیڈا میں امریکہ میں آ گئے ہیں، تو اب وہ پاکستان کی پوری رجیم کو آپ لوگوں نے تو اپنے دور میں پی آئی اے کو ڈبو کے رکھ دیا تھا، although ڈوبی ہوئی تھی مگر آپ نے تو کئی ڈبو کے رکھ دیا تھا، آپ کے وہ جو ایک منسٹر تھے سرور صاحب، انہوں نے پی آئی اے کا بالکل بھٹا گول کر کے رکھ دیا تھا، ہر ملک جو تھا پی آئی اے کو ایکسپٹ کرنے سے انکاری ہو گیا تھا.
اس میں آپ نے گلوں کو کیوں شامل کیا؟ آپ کہہ رہی ہیں کہ یہ میرا کوئی تعلق ہے گل صاحب سے، شہباز گل؟
میں نے کبھی کوئی رشتے دار مشتے دار ہوگا نا، میں گل ہے نا، وہ شہباز گل ہے، آپ اشر عظیم گل ہیں.
کوئی رشتے داری نہیں ہے، ادھر تک
کیا ہو گیا ان لوگوں کو کہ لوگ اپنے ذاتی مفادات کے لیے اپنے ملک کو اس حد تک لے کے آ رہے ہیں، حالانکہ دنیا میں آگ لگی ہوئی ہے. واٹ ہیپن؟
تو آپ دیکھیں کہ عراق میں جو لوگ آ کے بیٹھے تو جنہوں نے امریکہ کے ساتھ کلیبریٹ کیا تو وہ عراقی تھے نا، اور یہ جو ملک میں سے باہر بیٹھے ہوتے ہیں یہ سب سے بڑے غدار ہوتے ہیں. جب امریکہ نے عراق کو مارا تو اس کے ونگز نے سارے پہلے سے عراقی امریکیوں کے ترلے کر رہے تھے کہ بھائی اس کو مارو اور ہمیں یہاں پہ اقتدار دو. The same thing happened in Afghanistan. The same thing has happened in Iraq. The same thing is happening in Libya. The same thing happened. So Pakistan
is about to happen in Iran as well. کہ شاہ ایران کا بیٹا بھی اب ادھر سے سیر کر کے ادھر ہی جا رہا ہے.
تو دیر از اے کمپلیٹ لابی. تو جو کہ چاہتا ہے کہ وہ ملک غرق کرو اور مجھے اس کا معمول بناؤ تاکہ میں اس کو کھانا شروع کروں اور اس کی جو ہڈیوں پہ باقی گوشت بچا ہوگا وہ میں کھاؤں. سو دیز پیپل آر ٹریٹرز. دے ہیو ایبسولوٹلی کوئی سینس آف اونرشپ تو ہے نہیں. میں کس لیے کہہ رہا.
سر آپ نے کسٹمز میں رہے ہیں، از دیٹ رائٹ؟
یس میم.
اچھا پاکستان کا ریسنٹلی ایک وی آر گوئنگ ٹو کور، اور میرا دل چاہتا ہے اس دن آپ میرے ساتھ تھوڑی دیر کے لیے مجھے شامل ہوں. مجھے پتا چلا ہے کہ دیر واز اے ٹائم کہ کسٹمز جب ہوا کرتا تھا تو ڈیوٹی لگنے کے لیے آپ کو پتا ہوتا تھا کون کر رہا ہے، ڈیلنگ بھی لوگ کر لیا کرتے تھے. بٹ ناؤ دا ہول سسٹم از موو ٹو اسلام آباد اور راول پنڈی. سو اگر میں نے کوئی چیز امپورٹ کی اور میری چیز آ رہی ہے تو آئی ایم جسٹ انفارمڈ بائی ای میل. آئی ڈونٹ نو ہو از ڈیلنگ میری اس جو امپورٹڈ اسٹف ہے، کون ڈیل کر رہا ہے، واٹ ایور اماؤنٹ آئی ایم سپوز ٹو پے، اس کا باقاعدہ اس کو چیک ہونے کے بعد مجھے پتا چلتا ہے کتنی پیمنٹ ہے. آئی ڈونٹ نو مچ اباؤٹ دس. تو سو دس مین کہ ٹو اسٹاپ دا کرپشن وہ ایک یہ سسٹم دے کے آئے ہیں کہ نو کانٹیکٹ بٹوین دا ٹو پارٹیز اور ٹو پیپل، جو امپورٹر ہے وہ یا جو بھی بزنس مین ہے وہ اور دا کسٹمز کا جو شخص ہے. Do you think it is feasible or what it can be?
No, میں آپ کو یہ جو جتنا تھوڑا سا ہمارے پاس وقت رہ گیا اس میں یہ بات ہو نہیں پائے گی، تو اس لیے let's not perhaps even go there because there's a much bigger explanation. اور سر یہ کام تو میں نے 10 سال
تھوڑا سا تو بتا سکتے ہیں نا، تھوڑا سا بتا دیں گے اگر یہ پنڈی چلا گیا یہ سارا کا سارا معاملہ کہ دے ہیو ٹیکن اٹ اوور، تاکہ کہیں نہ کہیں کرپشن کو کنٹرول کیا جا سکے.
ایسے نہیں ہوتا. دیکھیں یہ تو یہی تو سارا کانسیپٹ تھا جس پہ ٹیکس پیئر اور ٹیکس کلیکٹر کا رابطہ توڑنے کے لیے تو ہم کام پورا ٹیکس کا پروجیکٹ بناتے جس کو آپ نے جان بوجھ کے ختم کیا. بیکاز یو دیکھیں سب سے بڑی بہت ساری فورسز ہیں. سب سے بڑی تو فورس یہ ہے کہ ہر محکمہ یہ چاہتا ہے کہ میرے افسر بڑھیں، میرے جتنے زیادہ تھانے ہوں گے اتنے زیادہ تھانے داروں کی پوسٹیں ہوں گی. اور آپ جس طرح کے اسٹرکچر کی بات کر رہی ہیں کہ جی سارا کام اگر اسلام آباد میں ہو سکتا ہے تو پھر کراچی کا کلیکٹر کیا کرے گا، تو لاہور کا کلیکٹر کیا کرے گا، تو کوئٹہ کا کلیکٹر کیا کرے گا. جس وقت میں فرض کریں کوئٹہ کلیکٹریٹ میں تھا تو پورے بلوچستان میں ایک کلیکٹریٹ ہوتی تھی، اب 8 ہیں. ٹھیک ہے جی، 8 ہیں کہ 9 ہیں؟ ٹھیک ہے جی. تو آپ یہ دیکھیں نا کہ جی ہر محکمہ صرف اپنے گریڈ 21 کے کتنے افسر ہیں، کتنے گریڈ 22 کے ہیں. آپ جہاں پہ جا کے یہ بات کرنا شروع کرتے ہیں نا
آشر عظیم صاحب میرے ساتھ ہیں اور اسٹوڈیو کا نمبر 416-602-01778-416-602-1778 ہمارے اسٹوڈیو کا نمبر ہے. ظاہر ہی نوز دیز تھنگز بیٹر. آپ کسٹمز کے ساتھ رہیں. اگلا پروگرام ہماری کوشش ہوگی کہ میں پورا کا پورا اس پہ کروں. آئی ول ہیو ون گیسٹ ود می موسٹ پرابیبلی وینسڈے یا تھرسڈے کو. یہ جو نیا بجٹ آیا ہے نا, اس میں یہ آیا ہے کہ اگر آپ چاہتے ہیں اپنی گاڑی باہر سے امپورٹ کرنا تو اس میں انہوں نے کچھ ایک چھوٹ بھی دی ہے. ایک کمرشل لے لیتی ہوں, اس کے بعد لیٹس سی کہ ہمیں جوڑنا پڑے گا پروگرام. اشر عظیم, شکریہ کرنا چاہتی ہوں جی ٹی اے پینٹرز کا. اگر آپ اپنے گھر کو پینٹ کروانا چاہتے ہیں تو جی ٹی اے پینٹرز 6472711974 بہت اچھا پرائس دیں گے, بہت تسلی کے ساتھ کام کریں گے. انٹیریئر یا ایکسٹیریئر پینٹ ہے, اگر آپ نے پاپ کارن سیلنگ کو ریموو کرنا ہے تو وہ ہیلپ کریں گے. اس کے علاوہ ٹیکسچر سٹائل پینٹنگ جو کہ اٹالین ایسنٹ وال آپ کی ڈیکوریٹو وال بنتی ہے. ہائے اللہ, نمبر ان کا لے لیں 6472711974. ایمان سے آج تمہیں ایک خبر پڑھ کے تمہیں حیران پریشان ہی رہے گی. سی این این نے بھی اس کو کور کیا ہوا ہے. وہ نا ایک میاں بیوی ایک میوزیم میں گئے تب ادھر میوزیم میں اکثر جا کے فوٹو شوٹو اتروانے کا شوق ہوتا ہے. تو وہ ایک کرسی کرسٹل چیئر کے اوپر بیٹھے. ہائے میں مر جاؤں. آئی وش عامر کو, میں نے میرا خیال میں نے بھیجی تھی وہ تصویر. تو وہ کرسی توڑ دی مار دی, یعنی وہ جو پینٹنگ تھی وہ کا بھی بیڑا غرق ہو گیا. دیکھ لیں کر لیں بات, کتنی افسوس کی بات ہے نا. میں وہ آپ کے ساتھ کور کرتی ہوں ابھی. تو یہ صاحب پینٹنگ جو ہے نا وہ میاں بیوی جو تو کپل تھا اور وہ اپنی اپنی باریاں لے کے فوٹو شوٹ اتروا رہے تھے. تو بس سی این این نے کور کیا اس کو. تو بہرحال پینٹ کرنا ہے آپ نے اپنے گھر کو تو آپ محمد سلیم کو کال کر لیں 6472711974. 1974 کا نمبر ہے. میگا منی ایکسچینج رقم پاکستان میں بنوانے کے لیے قابل اعتماد ذریعہ. میگا منی ایکسچینج ڈالر کا بہترین ریٹ دیں گے آپ کو 9052794754 2714754 ان کا نمبر ہے. فاسٹ وے آئی پی ٹیلی ویژن, ویکینڈ پہ مجھ سے کسی نے نمبر مانگا بھی, میں نے عامر سے نمبر لے کے دیا. صاحب اچھی ڈیل ہے. اچھا مزے کی بات یہ ہے 200 سال کے لیے اگر آپ لیتے ہیں. یہ دیکھیے وہ کہتے ہیں کہ $216 دو سال میں. مزے کی بات یہ ہے اس میں 4K کا آئی پی باکس بھی انکلوڈیڈ ہے. اگر ہم رانگ عامر کریکٹ نہیں, میں کوئی غلط خبر دینا نہیں چاہتی. نارملی آپ آئی پی باکس لگواتے ہیں نا تو ایک سال کی فیس آپ کو $10 پر منتھ, 120 بن گئے. کوئی رعایت دے دے گا 100 کا دے دے گا, پلس $120 کا آپ کو آئی پی باکس خریدنا پڑتا ہے. میری جان کے ٹوٹو, یہ $216 میں دو سال ہارڈ ویئر بھی مل رہا ہے, اور اگر آپ 3 سال لیتے ہو تو 360 نہیں 5 سال. مائی گاڈ, 5 سال دے واسطے. میں نے کون سا 5 سال زندہ رہنا, میں کیوں 5 سال کے لیے لوں؟ 2 سال کے لیے ٹھیک رہے گا 216 میں. تو میں پرانا والا آئی پی باکس کہاں لے کے جاؤں گی؟ اس کا آپ مجھے بتا دیجئے گا, جو مجھے کلو دے دے گا وہ اس کو شاباش دی جائے گی. نمبر آپ نوٹ کر لیں 1-866-692-4788-692-4788. یہ 4K IP باکس, 4K IP TV باکس, سبسکرپشن اور ہارڈ ویئر دو سال کے لیے $216. ویری گڈ ڈیل. دیکھیں جی 24 مہینے, تو اگر $10 مہینہ آپ لگائیں $7, 12×7 = 84, اور 84 × 84 160 کے قریب بنتا ہے. ٹھیک ہے, اگر آپ $7 بھی لیں, ویسے $10 پہ ملتی ہے آپ کو 240 کی چیز ود ہارڈ ویئر, آپ کو 216 کی مل رہی ہے. 1-866-692-4788 ان کا نمبر ہے. آشر عظیم سے ہم بات کر رہے تھے, میرا خیال آشر عظیم سے ہمارے رابطہ نہیں ہو پا رہا. اسٹوڈیو کا نمبر 416-602-01778. ٹاپ آف دا آور ہم نے آپ کے ساتھ نہیں شیئر کی ہے, تو میں ٹاپ آف دا آور کی طرف آپ کو لے کر کے چلوں گی. آپ میرے ساتھ رہیے گا. اسٹوڈیو کا نمبر 416-602-01778. ہماری ریکویسٹ ہے کہ ہمارے اسپانسرز کو ضرور تعاون دیجیے گا. میں بھی کہتی ہوں میں نے ایک دفعہ کیا, دو دفعہ کیا, تین دفعہ کیا, غلطی کہاں پہ ہے؟ ابھی پتا چل گیا مجھے. چلیے چند ٹاپ آف تاور. ویلکم بیک.
تازہ سبزیاں لئی تہاڈا اپنا فارم کیلگر سبزی فارم, جتھے تسی لے سکدے ہو نکھرے پودے, مٹی, گملے اتے ہر طرح دے فل تے سبزیاں دی پنیری. ਆਪਣੇ ਘਰ ਵਿਚ ਕੋਈ ਵੀ ਸਬਜ਼ੀ ਜਾਂ ਫੁੱਲ ਦੇ ਪੌਦੇ ਉਗਾਉਣ ਲਈ ਕੈਲਡਨ ਸਬਜ਼ੀ ਫਾਰਮ ਤੇ ਆਓ। ਅਸੀਂ ਸਵੇਰੇ 9 ਵਜੇ ਤੋਂ ਸ਼ਾਮ 8 ਵਜੇ ਤੱਕ ਤੁਹਾਡੀ ਸੇਵਾ ਲਈ ਹਾਜ਼ਰ ਹਾਂ। 12050 ਏਅਰਪੋਰਟ ਰੋਡ ਕੈਲਡਨ, ਜਾਂ ਤੁਸੀਂ ਫੋਨ ਕਰੋ 9058409000
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
भाई बात सादा सी है, हमारे पास 2 गाड़ियाँ और 1 घर है, और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है। और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर के इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 6472903773 6472903773।
Tired of missing your favorite Indian shows? Introducing Fastway IPTV, your gateway to 11,000 plus channels and 150,000 plus movies and series, all in one box. Catch up TV, full HD streaming, VOD and regional channels. One-time payments, long-term peace of mind. Just $216 for 2-year subscription and free 4K IPTV box. Just $360 for 5-year subscription and free 4K IPTV box. Call now 866-692-4788 and bring home the ultimate South Asian entertainment experience. Free delivery all over Canada and US. Fastway IPTV, entertainment your way.
अपनी कम्युनिटी दा सब तो वड्डा, वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दा दा भी चलाउंदे हो, मैनुअल जा ऑटोमेटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लॉजी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 5196220660 या quicktrucklube.com। QTL, बिकॉज वी केयर।
ਤੁਹਾਨੂੰ ਪਰਸਨਲ ਸਪੋਰਟ ਵਰਕਰ ਕਿਉਂ ਬਣਨਾ ਚਾਹੀਦਾ? ਦੂਜਿਆਂ ਦੇ ਜੀਵਨ ਵਿੱਚ ਬਦਲਾਵ ਲਿਆਉਣ ਲਈ। ਸਿਰਫ 5 ਮਹੀਨਿਆਂ ਵਿੱਚ ਆਪਣਾ ਸਰਟੀਫਿਕੇਟ ਹਾਸਲ ਕਰੋ ਅਤੇ ਦੇਖਭਾਲ ਵਿੱਚ ਆਪਣਾ ਕਰੀਅਰ ਸ਼ੁਰੂ ਕਰੋ। ਵਧੇਰੇ ਜਾਣਨ ਲਈ ontario.ca/gov.psw ਤੇ ਜਾਓ। ਇਸ ਲਈ ਅਦਾਇਗੀ ਓਨਟੇਰੀਓ ਸਰਕਾਰ ਵੱਲੋਂ ਕੀਤੀ ਗਈ ਹੈ।
क्या आप या आपकी फैमिली डेथ, डिसेबिलिटी या क्रिटिकल इलनेस जैसी नागहानी सूरत हाल के लिए तैयार है? अगर नहीं तो सन लाइफ के प्रदीप जी का नाम याद रखिएगा, 4168945872।
जी हाँ, सलाह मशवरे और किसी भी पॉलिसी के रिव्यू में मैं प्रदीप सिंह आपकी पूरी मदद करूँगा।
ट्रस्ट वर्दी ऑनेस्ट चार्टर्ड लाइफ अंडरराइटर एंड कैनेडियन हेल्थ स्पेशलिस्ट मिस्टर प्रदीप फ्रॉम सन लाइफ, 4168945872।
और हर ट्यूसडे को मेरे टॉक शो में जरूर शामिल हो।
चांदनी
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 चांदनी बैंक्वेट हॉल,
इंटेलिजेंट चॉइस लोकेशंस, साउंड सिस्टम इनोवेशंस, चांदनी बैंक्वेट हॉल,
30 इयर्स ऑफ हॉस्पिटैलिटी एक्सपीरियंस, कॉर्पोरेट इवेंट, एग्जीबिशन, एक्सपो और एनी सेलिब्रेशन,
इंडोर एंड आउटडोर गोल्फ कोर्स फैसिलिटीज, चांदनी बैंक्वेट हॉल। फॉर अपॉइंटमेंट कॉल टुडे एट 9054588888, 9054588888, और विजिट chandnivictoria.ca।
Valia Traffic Legal Services se janab RS Valia.
Careless driving,
speeding ya fir accident,
Fail to remain, stop at the scene.
Red lights, ya phir seat belts.
Permit, drive without insurance.
Racing, student driving, ya phir caught while using phone.
Speeding.
RS Walia, aapki ticket se nijat dilwayenge aur aapke points bhi save karenge. 905-454-2112, 454-2112.
जी साहब, प्रोग्राम में एक बार फिर से खुशामदीद कहना चाहती हूँ, मैं आपके साथ हूँ। ईरान ने ऐलान किया है कि अभी जो फोर्थ डे चल रहा है इनका इलेक्शन का, इनका फाइट का बिटवीन ईरान एंड इसराइल के बारे में, इसराइल ने क्लेम किया है, प्राइम मिनिस्टर बेंजामिन नेतन्याहू ने आज कहा है कि उनका ख्याल है कि इसराइल स्ट्राइक्स ऑन ईरान हैव सिग्निफिकेंटली बैक इट्स न्यूक्लियर प्रोग्राम, यानी उनके न्यूक्लियर प्रोग्राम को तबाह करके ईरान को एजिस पीछे लेके जाने में कामयाब हो गए। यूएस का स्टैंड क्या है कि ईरानियन फॉरेन मिनिस्टर जो अब्बास हैं वो ये कहते हैं कि इसराइल ने ये अटैक इस वक्त इसलिए किया है ताकि जो मीटिंग्स हो रही थी बिटवीन ईरान एंड अमेरिका के दरमियान उनको डीरेल किया जा सके। आज साहब वो कहते हैं चौथा दिन है जंग का बिटवीन ईरान और इसराइल के दरमियान, दोनों साइड्स ने अटैक्स करने का कहा है। और आज इसराइल ने ईरान के स्टेट टेलीविजन को भी हिट किया है, और जबकि ब्रॉडकास्ट वहां पे जारी थी, और सिविलियंस इस वक्त खौफजदा भी हैं क्योंकि बेंजामिन नेतन्याहू ने बाकायदा पैगाम दिया ईरानियंस के नाम पे कि दे मस्ट लीव तेहरान को छोड़ दें। ईरान ने कहा है कि उन्होंने अपना जो लेटेस्ट वेव आज फोर्थ डे में लेटेस्ट जो अटैक्स हैं इसराइल के कंटिन्यू रहेंगे, और नाइन्थ वेव ऑफ ईरानी, ये नौवीं बार वो अटैक करने जा रहे हैं, शुरू हो गया है, विल कंटिन्यू अंटिल डॉन, ईरानियन मीडिया रिपोर्ट उन्होंने मंडे को किया है। और इस वक्त इसराइल में तकरीबन आधी रात का वक्त ख्याल किया जा रहा है। इसराइल लोकेशंस इन इसराइल एंड वेस्ट बैंक हिट बाय द ईरानियन स्ट्राइक्स, पेना के ऊपर, तमारा के ऊपर, हफेफा के ऊपर, तेलवीव, जाफा, बैत यमन के ऊपर और सायर के ऊपर। और वो कहते हैं कि मिसाइल्स हैव स्ट्रक टारगेट अक्रॉस इसराइल हिटिंग तेल अवीव एज वेल एज द रेजिडेंशियल नेबरहुड इन दी सेट। अब इसराइल यही तो कहता है कि हम तो उनके मिलिट्री बेसिस को तबाह कर रहे हैं, वो हमारे सिविलियन के एरियो को तबाह कर रहे हैं। एक और चीज के बारे में कि यूएस की सेनेट की मेजोरिटी लीडर्स जो हैं वो ईरान के अगेंस्ट एक्शन लेने के बारे में करेंगे। उन्होंने कहा है कि वुड नॉट रूल आउट द पॉसिबिलिटी ऑफ यूएस मिलिट्री एक्शन इन द ईरान ड्यूरिंग एन इंटरव्यू इन फॉक्स न्यूज। आज फॉक्स न्यूज ने बेंजामिन नेतन्याहू का भी इंटरव्यू लिया है, उन्होंने कहा द यूएस विच राइट नाउ इज लार्जली इन डिफेंसिव पॉस्चर एट सम पॉइंट मे बी आस्क्ड टू टेक मोर ऑफ एन ऑफेंसिव देयर, बट आई थिंक दैट दोज आर अल्टीमेटली डिसीजन प्रेजिडेंट एंड हिज टीम, उन्होंने इन डिसीजन को लेना है। साउथ डकोटा के जो रिपब्लिकन कॉल्ड ऑन ईरानियन टू कंटिन्यू निगोशिएशन विद ट्रम्प, आपको याद होगा कि कल इतवार को निगोशिएशन इनकी नहीं कंटिन्यू कर सकी थी। दो ईरानियन रेड क्रॉस के वर्कर्स हैं वो मारे गए हैं इसराइली स्ट्राइक, तेहरान के ऊपर जो इसराइल की स्ट्राइक हुई है उसमें दो वो वर्कर भी मारे गए। उनसे मैं आई यू नॉट सिक एंड टायर्ड ऑफ ऑल दीज पॉलिटिशियंस, honest to God. Iran urges UN Security Council to act against the Israel over United वो इंटरनेशनल क्रिमिनल कोर्ट ने क्या कर लिया था, मतलब इस दुनिया में वही बात है, अमीरों की दुनिया होना वही है जो उन्होंने जाना। ये जी साहब, एक मुलाकात की तरफ आपको लेकर के बढ़ना चाहती हूँ, ये मुलाकात हम आप तक पहुँचा रहे हैं, जनाब खालिद नईम लोधी साहब है, उन्होंने एक बात बड़ी प्यारी कही आज के इंटरव्यू में, एंड दैट इज अबाउट, आपको याद होगा अगर पहले दिन का अटैक आप याद करें जो ईरान के ऊपर जो पहले दिन का अटैक हुआ था, मुखबरी करने वाले कौन थे, उन्होंने एक हिंट दिया है, इसको गौर से सुनिए। कितने ईरानियंस बिके हुए हो सकते हैं, ईरान ने किन किन लोगों पे इत्तबार किया, अपनी बंदरगाहें तक उनके नाम पे कर दी, میں نہیں کہہ رہی یہ جنرل خالد نعیم لودھی صاحب کا یہ انٹرویو ہے, آپ اس کو سماعت فرمائیے گا. اسٹوڈیو کا نمبر 416-602-1778. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. امید کرتی ہوں تمام خیریت سے ہوں گے. پروگرام میں آپ تمام کو خوش آمدید کہنا چاہتے ہیں. ہمارے پاس مظفر, کسی فردر ڈیلے کے بغیر میں اپنے معزز مہمان کو انٹروڈیوس کرنا چاہتی ہوں. جنرل خالد نعیم لودھی صاحب اس وقت میرے ساتھ ہیں اور ظاہر ہے بہترین انالیسز کر سکتے ہیں, آپ بہترین پوزیشنز پہ رہے. اور اس وقت میں بیشتر اس کی کہ میں سر کو انٹروڈیوس کروں آپ کے ساتھ, ایک چیز میں کہنا چاہتی ہوں. دنیا میں عجیب و غریب صورتحال ہے. آپ دیکھیے گا رشیا اور یوکرین کا معاملہ چل رہا ہے, پاکستان انڈیا کے درمیان بہت زبردست کھچاؤ ہے. ایون اگر آپ نارتھ امریکہ کی طرف آ جاتے ہیں تو آپ دیکھیے گا کہ آج G7 کی سمٹ جو ہے اپنے چل رہی ہے یہاں پہ, اور ہمارے کیلگری اور بینف کے علاقے میں زبردست پروٹیسٹ چل رہی ہیں کیونکہ نریندر مودی صاحب کو انوائٹ کر لیا گیا تھا کینیڈا میں. میرا خیال ہے کہ ملکوں کے درمیان ڈپلومیٹک ٹائز تو رہا کرتی ہوتی ہیں, معاملات مختلف سطح کے اوپر حل ہوتے ہیں. جہاں میں یہ بات کر رہی ہوں تو امریکہ دنیا کا سب سے بڑا ملک, آپ دیکھیے گا کہ امریکہ میں ایک شخص اس نے گولی چلائی اور گولی چلانے سے جو سینٹ کے دو لوگوں, اس نے پولیس آفیسر اس کا لباس پہنا, ایک ہسبینڈ وائف کی ڈیتھ ہوئی, ان کے گھر پہ جا کے اس نے شوٹ کیا, ان کی ڈیتھ ہوئی. ایک جو ہیں وہ زخمی ہیں, ان کی حالت بہتر ہے, مگر یہ دونوں ڈیموکریٹس ہیں. اور اس شخص کے دل میں رنج کیا تھا کہ یہاں پر جو ابارشن کے جو لوگ فیور میں بات کرتے ہیں یہ ان کا ویری تھا. الٹیمیٹلی 3 دن کے دوڑ کے بعد آج اس کو اریسٹ کر لیا. دس از اے بیوٹیفل سسٹم, ظاہر ہے لوگ کوآپریٹ کرتے ہیں, عام لوگ کوآپریٹ کرتے ہیں, اور الٹیمیٹلی سب سے بڑا مین ہنٹ تھا آج یہاں پہ. طوفانوں کی بات کرتے ہیں, گلوبل وارمنگ کی بات کرتے ہیں, تو امریکہ میں گلوبل وارمنگ کے حوالے سے آپ کو پتہ ہی ہے کہ طوفان کی رد میں بھی رہا. تو مگر اس وقت ہمارا سب سے بڑا کنسرن انسان کی وجہ سے جو تباہی ہے اس کی بنا پہ ہے, اور امریکہ اس کو بیک اپ بھی کر رہا ہے. اسرائیل نے ایران کے اوپر اٹیک کر دیا, ابھی اس وقت کی نیوز ہے. ظاہر ہے آرٹیفیشل انٹیلیجنس کو استعمال کرتے ہوئے انہوں نے ایران کی جو عام لیڈ پرسنالٹیز تھی پر یہ ایک لبے لباب تھا. میری ریکویسٹ ہے جناب, سب سے پہلے تو شکریہ جناب خالد نعیم لودھی صاحب کا کہ آپ لیٹ آورز میں ہمارے ساتھ شامل ہوئے. سر السلام علیکم. سر مین اٹ, آئی تھینک یو ویری کائنڈلی کہ آپ ہمارے ساتھ شامل ہوئے. دنیا میں بے شمار خبریں ایسی ہیں جو کہ فیک نیوز ہیں, اس وقت ایبسولیوٹ فیک نیوز ہیں, اور میں اپنے تمام پاکستانیوں کے کہنا چاہتی ہوں میری کوئی جماعت نہیں, میرا صرف پاکستان ہے. ٹیک دا پرائڈ, اگر اس وقت پاکستان کو انوائٹ کیا گیا امریکہ میں اس کی پرائڈ لے لیں. ظاہر ہے امریکہ کبھی بھی کوئی کام ایسا نہیں کرتا کہ اس میں دوسرے ملک کا فائدہ, دے سی کے وٹ دے وانٹ اینڈ ہاؤ کین اٹ بی ڈیلیورڈ. بہرحال ان تمام کے بارے میں سر, سب سے پہلے تو ہم ایران کی طرف ہی آ جاتے ہیں کہ اسرائیل نے یعنی 1600 سے 2100 کلومیٹر کے فاصلے کے اوپر ایران کے اوپر جو اٹیک کیا, اٹ واز ویری سکسیسفل. نمبر ون. نمبر ٹو, اردن نے ان کو اپنی ایئر سپیس دے دی ہے, اور عراق کے ڈرونز تو میرا خیال ہے موسٹ آف دم گرا لیے گئے. کیا فرمائیں گے آپ, حالانکہ ایران کے ڈرونز گرا لیے گئے, مگر ایران بار بار کہتا ہے کہ یہ انہوں نے جہنم کا دروازہ کھول دیا, مگر ابھی تک وہ کچھ ڈلیور نہیں کر سکا.
جی بہت شکریہ. دیکھیں پہلی بات تو یہ ہے کہ میرا خیال اب تک تو آپ کے ناظرین اچھی طرح جانتے ہیں کہ یہ کوئی اچانک سچویشن ڈیولپ نہیں ہوئی, اٹ واز ڈیولپنگ, ایوری باڈی واز نیو اٹ از کمنگ. اور میں تو بلکہ حیران ہوں کہ ایران نے انتظار کیوں کیا کہ اس کے اوپر حملہ کیا جائے. شاید उनका ख्याल था कि ये बातचीत चूंकि जारी है इसलिए हमला होने का इम्कान कम है। बहर जिस तरीके से भी हुआ ड्यूब हो गए वो। पहली वेव जो उनकी आई उन्होंने इनके जितने उसको सीएड कहते हैं सप्रेशन ऑफ एनिमी एयर डिफेंस के पूरे एयर डिफेंस इनका नकारा कर दिया थ्रू इलेक्ट्रॉनिक मीन एंड थ्रू फिजिकल मीन। दूसरी वेव जो आई वो दैट वॉज डीकैपिटेटिंग स्ट्राइक के जिसको कहते हैं गर्दन उतार दी। जो सोचने वाले लोग थे समझने वाले कमांड एंड कंट्रोल वाले कमांड एंड कंट्रोल मैकेनिज्म सारा जो लोग भी लीडरशिप भी उड़ा दी और साथ मैकेनिज्म भी उड़ा दी। तो एक अंधेरा छा गया ईरान में और हम जैसे जो कूल मिलिट्री एनालिस्ट हैं उनका ख्याल था कि ईरान चार पांच रोज से पहले रिएक्ट नहीं कर पाएगा क्योंकि इतना ज्यादा नुकसान हुआ था इतना सरप्राइज हुआ था वो और इतना बड़ा धचका लगा था। लेकिन बड़ी हैरत हुई हमें प्लेजेंट सरप्राइज आई वुड से फॉर मी क्योंकि मैं तो चाहता था कि ईरान कोई ना कोई अच्छा जवाब दे। तो वो तो उन्होंने 24 से 48 घंटे के अंदर अंदर जवाब देना शुरू कर दिया एंड बाय 72 आवर्स दे वर गिविंग देम फुल रिप्लाइज। वो ठीक है इतनी दूर तक जब आपके जाते हैं हजारों मील का सफर तय करते हैं और फिर लेयर आफ्टर लेयर डिफेंसेज हैं बहुत सारे दुनिया के जो मॉडर्न तीन मुल्क हैं वो उनको सपोर्ट फ्राहम कर रहे हैं कुछ वहां के लोकल मुल्क भी सपोर्ट फ्राहम कर रहे हैं आपने भी उसका जिक्र किया। तो वो उसमें से कुछ लेकिन ये बड़ी हैरतअंगेज बात है कि बहुत सारे रॉकेट गिरे हैं और उन्होंने डैमेज किया है। अब लोग ये सोच रहे हैं कि ये क्या जंग खत्म हो जाएगी लंबी चलेगी इस पर मैं अपनी जो राय है वो दे देता हूँ जिस पर मैं मुसर नहीं हूँ गलत हो सकती है। देखिए जो वॉर स्टेमिना होता है ये दो किस्म का है। एक वॉर स्टेमिना है आपके पास जो वॉर मेकिंग मटीरियल है लाइक एयरक्राफ्ट लाइक रॉकेट्स लाइक एमिनिशन। तो इसराइल का तो वो चूंकि लगातार लॉजिस्टिक पीछे से है जितने फायर होते हैं उससे ज्यादा उनको मिल रहे हैं वो लगातार उनकी लॉजिस्टिक लाइन बनी हुई है तो उनका मटीरियल लॉक स्टेमिना तो लाभ उतना ही है। दे विल नेवर फॉल शॉर्ट ऑफ एमिनिशन और एयरक्राफ्ट और एनीथिंग ऑफ दैट सॉर्ट। इस तरफ आपको पता है कि वो कमी है चाइना जरूर और हमारे तय रूस की लेकिन इस नौयत की नहीं है जैसे कि वहां की है। जिन लोगों ने जिन मुल्कों ने भी मजम्मत की है और ईरान के साथ यकजहती का इजहार किया है वो भी इस पोजीशन में नहीं है कि ईरान को इसके असला दे सके। और फिर ये कि जो असला जब मिलता है तो उसमें ट्रेनिंग शेनिंग का जो एक टाइम होता है वो भी उनके पास नहीं है। तो दे माइट बी लिमिटेड जहां तक ये स्टेम। एक और स्टेमिना होता है वो होता है नेशनल रेजिलियंस के कौन कितना जख्म बर्दाश्त कर सकता है कौन कितना नुकसान बर्दाश्त कर सकता है। यहां पर बहुत बड़ा फर्क है ईरान और इसराइल में। जमीन बहुत ज्यादा है ईरान की पॉपुलेशन बहुत बड़ी है ईरान की और उनकी हिस्ट्री भी ऐसी है कि वो किसी के आगे घुटने नहीं टेकते उनकी हजारों साल की सिविलाइजेशन है। तो आई थिंक इस लिहाज से ये काम तकरीबन बराबर हो जाता है कि यहां पर विल और रिजॉल्व जो है ईरान में बहुत है जमीन बहुत है पॉपुलेशन बहुत है। तो मेरे अपने अंदाजे में अगर वो जितना इनको नुकसान पहुंच रहा है अगर उसका 1/10 नुकसान भी ये पहुंचाते रहे इसराइल को तो इसराइल ये जंग जीत नहीं पाएगा। ये हमारा ख्याल है थोड़ा सा ठीक जी। और दूसरी बात ये है कि जो ये दो बातें हो रही है कि इस जंग का जो नतीजा है वो दो नतीजे का इंतजार कर रहे हैं इसराइल और अमेरिका भी कि एक तो ये एटमी हथियार बनाने से तौबा कर लें और दूसरा ये कि इनका रजीम चेंज हो जाए ताकि एक फ्रेंडली रजीम आ जाए। मेरे अपने ख्याल में इस जंग की वजह से इन दोनों चीजों में ज्यादा सख्ती आ जाएगी ईरान की तरफ से। ईरान इस बात पे ज्यादा मुसर हो जाएगा कि अब तो हमें एटमी हथियार बनाने ही पड़ेंगे क्योंकि हमने देख लिया कि बगैर एटमी हथियार वाले मुल्कों के साथ क्या होता है। और दूसरी बात यह है कि जब भी कोई इंटरनल रजीम में कमजोरी हो और कोई एक्सटर्नल थ्रेट पैदा हो जाए तो इंटरनल कंसोलिडेशन हो जाती है ये एक नेचुरल फिनोमेना है। तो ये मेरे अपने ख्याल में ये दोनों काम नहीं होने के। एक तो वो अभी नेगोशिएशन टेबल पर जल्दी नहीं आएंगे वो पूरी कोशिश करेंगे न्यूक्लियर हथियार बनाने की साफ जाहिर है कि इतना नुकसान पहुंचा जल्द तो वो नहीं कर सकेंगे। अगर बना लिया है और छुपाया हुआ है वो एक अलग बात है वो चंद दिनों में वैसे क्लियर हो जाएगा। अमेरिका ने कहा है कि उन्होंने नहीं बनाया। और दूसरा ये कि ये रजीम चेंज का ख्वाब जो है वेस्ट का ये पूरा नहीं होगा। मैं ये नहीं कहता कि ये रजीम अच्छा है या बुरा है या जो भी है लेकिन ये फिनोमेना नेचुरल फिनोमेना है कि जब एक्सटर्नल थ्रेट हो तो फिर इंटरनल कंसोलिडेशन हो जाती है। ये हमने कई मुल्कों के उसमें देखा है। बाकी वो जो आपने चलते चलते बात की थी कि किसी का किसी और मुल्क में होना देखे मैं तो جب عمران خان صاحب رشیا میں گئے تھے اور یوکرین کی جنگ اور ان کو ان کے اوپر الزام لگا تھا کہ ان کو نہیں جانا چاہیے تھا, اس وقت بھی میں یہ کہہ رہا تھا کہ اس میں عمران خان کا کیا قصور ہے. وہ تو نارمل ایک روٹین تھا جس میں پہلے سے ڈیٹس مقرر تھی. اسی طریقے سے جب فیلڈ مارشل آصف منیر گئے ہیں امریکہ, تو اسی منطق کے تحت میں کہوں گا کہ اس کو اس کے ساتھ کیوں ملاتے ہیں کہ جی ادھر اٹیک ہو گیا یا کچھ ہو گیا. وہ آخر کسی نہ کسی پوزیشن میں جا کے بات کریں گے, ہو سکتا ہے کہ ایران کے حق کی بات کریں یا ان کو صحیح سچویشن بتانے کی بات کریں, یا پاکستان, ہمیں تو پاکستان کا انٹرسٹ زیادہ عزیز ہے نا, تو پاکستان کے متعلق کوئی ایسی بات کریں. تو میرے خیال اس قسم کی فروئی بحث میں پڑھنے کا کوئی فائدہ نہیں ہے. جی
صحیح, امریکہ کے ایک جرنل ہیں جنہوں نے افغانستان کی وار میں اور ایران اور عراق کے درمیان جو 8 ایئرز کی وار تھی اس کو بھی انہوں نے لڑا ہوا ہے. انہوں نے یہ کہا ہے کہ اگر امریکہ اس جنگ میں کودتا ہے, حالانکہ بیک اپ تو امریکہ ہی ہے, تو یہ امریکہ کی بہت بڑی غلطی ہوگی. اس سے پہلے بھی ویتنام کا بھی انہوں نے ذکر کیا, انہوں نے عراق کا بھی ذکر کیا, انہوں نے افغانستان کا بھی ذکر کیا. اس کے بارے میں کچھ فرمائیں گے آپ؟ یعنی ایک جنرل جس نے پوری زندگی امریکن آرمی میں سرو کیا, اگر وہ یہ کہتے ہیں تو اٹس اے بگ ڈیل.
جی اس میں کوئی شک نہیں ہے. دیکھیں بات یہ ہے کہ یہ جیسے آپ نے کہا کہ امریکہ اس جنگ میں ملوث تو ہے, یہ تو نہیں وہ کہہ سکتا کہ ملوث نہیں ہے. جس طریقے سے وہ الگ بات, اگر ان کے سیٹلائٹس ان کو پل پل کی خبر دے رہے ہیں, اگر تمام عدیب ان کو ہر قسم کا ہتھیار دے رہے ہیں, اگر ان کے جو اینٹی میزائل ڈیفینسز ہیں وہ ان کے ساتھ کھڑے ہیں, تو اور مدد کیا ہوتی ہے. صرف یہی ہے نا کہ جی ان کے جہاز, ان کے پائلٹ جو ہے نا وہ اٹیک نہیں کر رہے, جو کہ ٹھیک ہے ایک بات ہے. میرے اپنے خیال میں ایران کی یہ خواہش ہوگی کہ جنگ نہ پھیلے, حالانکہ کچھ لوگوں کا خیال ہے کہ ایران جنگ پھیلائے گا. ایران کی یہ کوشش ہوگی کہ اس کے محدود وسائل ہیں اور ملک اس طریقے سے نہ اس کے اوپر حملہ آور ہو جائیں کہ وہ جو چھوٹے پہلی وسائل میں کمزوری ہے وہ اور کمزوری سامنے آ جائے. تو وہ تو چاہیں گے کہ صرف اسرائیل اور ایران کے درمیان یہ محدود رہے, لیکن اسرائیل نہیں چاہے گا کہ جنگ پھیلے, کیونکہ وہ یہ چاہے گا کہ بجائے اس کے کہ میں اکیلا ایران کا سارا جو نا ریئیکشن برداشت کروں, اور ملک بھی برداشت کریں اس میں. اور اس میں مجھے خدشہ ہے, اس کا میں اظہار کر دیتا ہوں کہ دیر کین بی اے فالس فلیگ آپریشن ان قطر, یو ای, بحرین, ایسے ملکوں میں جہاں پر امریکن بیسز ہیں, تاکہ وہ ملک بھی خلاف ہو جائیں ایران کے اور امریکہ بھی سمجھے کہ اس کے اوپر اٹیک کر دیا گیا ہے. تو وہ دیٹ ول بی اے فالس فلیگ. اور آج کل کے دنیا میں فالس فلیگ آرام سے کوئی مانتا نہیں ہے, کیونکہ آپ نے دیکھا ہندوستان نے جب فالس فلیگ کیا اور ہمارے اوپر ڈالنے کی کوشش کی مدعا, تو کسی نے نہیں مانا. تو میرا خیال ہے کہ ان کا یہ کامیاب نہیں ہوگا. لیکن یہ بات درست ہے کہ ایران کی اگر آپ ہسٹری دیکھیں, ایران کی اگر آپ سویلائزیشن دیکھیں, وہ بہت زخم کھانے کے باوجود گیو اپ نہیں کرتے, یہ ان کی ہسٹری ہے. تو میرا نہیں خیال کہ ان کو لمبی جنگ میں اگر ایران کو ملوث کیا جائے گا تو نقصان الٹیمیٹلی اسرائیل کا زیادہ ہوگا, اور اگر اس میں امریکہ شامل ہو جائے گا تو پہلے ہی آپ کو پتا ہے کہ یوکرین کی جنگ جاری ہے, حماس نے بھی ابھی تک گیو اپ نہیں کیا ہے, ہینڈز اپ نہیں کیے ہیں, ابھی یہ تیسرا محاق کھل جائے گا, تو پتہ نہیں اس کے جو میرا نہیں خیال کہ کوئی اچھے اثرات دنیا پر بھی ہوں گے اور امریکہ پر بھی ہو سکتے ہیں. تو میرا اپنا خیال یہ کہ امریکہ یہی اگر کرتا رہے جو کر رہا ہے تو یہی کافی تکلیف پہنچاتا رہے گا اسرائیل کو, کیونکہ وہ تو ہوائی حملے کر رہے ہیں اور ہوائی حملے میں آپ کو پتا ہے کوئی زیادہ مین پاور استعمال نہیں ہوتی, ان کی ٹیکنالوجی بہت اچھی ہے, اوپر سے اسپیس سے ان کو تمام انفارمیشن مل رہی ہے, اس سے زیادہ ان کو کرنے کی ضرورت نہیں ہے. لیکن اگر اسی طریقے سے ایران جواب دیتا رہا, جیسے ابھی دیکھیں اگر 200 کے قریب ایرانی شہید ہوئے ہیں تو کوئی 20-25 کے قریب اسرائیلی بھی مارے گئے ہیں, تو اگر یہی ریشیو بھی اگر رہی تو آپ دیکھیں گے کہ اسرائیل تنگ پڑ جائے گا اور لمبی جنگ کرنے سے شاید پرہیز کرے گا. جی
شکریہ سر. سر یہاں پر ایک سوال اور آتا ہے کہ بنجمن نتنیاہو نے بڑے بے شک کہ امریکہ کہتا ہے مگر بنجمن نتنیاہو جو ہیں انہوں نے بڑے واضح الفاظ میں کہا ہے, پاکستان کا نام لیا ہے اور انہوں نے کہا کہ ایران کو نیوکلیئر پاور نہیں بننا چاہیے اور یعنی انتہا پسندی میں پاکستان کا بھی نام لیا.
The greatest mission that we have is to prevent a militant Islamic regime from meeting up with nuclear weapons or from nuclear weapons meeting up with a militant Islamic regime. The first is called Iran, the second is called Pakistan. Because if these radical regimes have nuclear weapons, they will not obey the rules that have been obeyed in the last almost 7 decades.
This is not fair, sir. इसके बारे में आप क्या कहेंगे? मुसलमान, यानी आज आपने सुन लिया आपके कानों ने कि बेंजामिन नेतन्याहू ने ईरान के साथ पाकिस्तान का नाम लिया और हमारे एटमी असासों पे अपनी रिजर्वेशन का इजहार किया, तो कोई उनको ये क्लियर करने वाला नहीं है? हमारा कोई मिसाइल या कोई असासा अभी तक चला नहीं है। इंडिया के पास अगर है तो आप उसका क्यों नहीं जिक्र करते? इंडिया का तो एक मिसाइल चल के मियां चन्नू भी पहुंच गया।
जी, आपको याद होगा कि जो इनके पहले वजीर आजम थे बिन गोरीन, उन्होंने भी जब कहा था तो कहा था कि पाकिस्तान हमारा दुश्मन है। हालांकि कितना दूर है पाकिस्तान, और क्या पाकिस्तान ने कभी कोई दुश्मनी का इजहार भी नहीं किया, और सवाई इसके कि साफ तौर पर फलस्तीन के मामले में हम एक रसूली मौकफ है हमारा, और वो हमारा ही नहीं है, बहुत सारे दुनिया में बहुत सारे मुल्कों का है। और नेतन्याहू ने जब जिक्र किया पाकिस्तान का, तो असल में उन्होंने थोड़ा सा अफसोस का इजहार किया है कि जो गलती उन्होंने ये कहा कि जो गलती हमने पाकिस्तान के मामले में की थी वो हम ईरान के मामले में नहीं करेंगे। यानी कि उनका ये ख्याल था कि वो ये कहना चाह रहे थे कि हमने पाकिस्तान जब एटम बम बना रहा था या जब वो प्रोग्रेस हो रही थी उस वक्त हमें हमला करना चाहिए था। तो नेतन्याहू साहब को शायद मालूम ना हो, हमें मालूम है जो पुराने पाकिस्तानी है, कि ये ऐसा नहीं है कि उन्होंने कोशिश नहीं की थी, उन्होंने 2 दफा कोशिश की थी, और उसकी तफसीलात फिर कभी किसी आपके प्रोग्राम में बताऊंगा। और दोनों दफा अल्लाह ताला के फजल करम से पाकिस्तान को एडवांस पता चल गया था, हमने अपनी एयरफोर्स अलर्ट कर दी थी, हमने अपने जहाज हवा में चले गए थे, वो उन्होंने पेट्रोलिंग शुरू कर दी थी, उसकी वजह से ये पीछे हटे हैं। ये इतने भले मानस नहीं है कि अगर इनको मौका मिले तो ये इस किस्म का वार ना करें। अल्लाह ताला के फजल करम से हमारे मुजाहिदों के अलर्टनेस की वजह से और पाकिस्तानी अवाम की जो दुआएं हैं उनकी वजह से ये काम वो कर नहीं पाए। ऐसा नहीं है कि वो करना चाहते नहीं थे, या ऐसा भी नहीं है कि वो करना चाहते नहीं है। अभी भी उन्होंने जो सपोर्ट की है इंडिया की, हमें भी मालूम है, दुनिया को भी मालूम है, उस पर वो भी जो उनको भी चोट लगी है, और आइंदा अगर वो कोई ऐसी शरारत करेंगे तो हो सकता है कि अपना वजूद गंवा बैठे।
सर, अभी आप जब बात कर रहे हैं तो पाकिस्तान को का जब बेंजामिन नेतन्याहू साहब ने नाम लिया है, तो कोई मुस्तकबिल की कोई चीज तो नहीं नजर आ रही कि भाई फनाटिक्स बसते हैं, ये न्यूक्लियर वेपन्स का गलत इस्तेमाल कर सकते हैं, तो डिसआर्म किया जाने की कोई चीज टेबल कर दी जाए?
हालांकि ख्वाहिश तो हो सकती है, जो आप बात करें वो ख्वाहिश तो हो सकती है, बाकी ये तो सारे बहाने हैं ना। आप ये बताइए कि ये जो अरब स्प्रिंग में जितने मुल्क मलिया मेट हुए हैं, क्या वो सारे फनाटिक्स थे? क्या लीबिया, नाइजेरिया, सूडान, सीरिया, ठीक है इनमें कोई रजीम जैसे होंगे, लेकिन ये सारे फनाटिक्स तो नहीं थे? अफगानिस्तान, अभी ईरान, तो ये तो एक इन्होंने, अब तो मेरा ख्याल है जो मुल्क रह गए हैं 2-4, क्योंकि अभी हुआ ये है कि या तो ज्यादातर मुसलमान मुल्कों को मलिया मेट कर दिया गया है, और या वो कुछ ऐसे मुल्क हैं डर के मारे उनके साथ मिल गए हैं, मैं वेस्ट की बात कर रहा हूँ, तो अभी कुछ मुल्क रह गए हैं जो
क्रूज इस्तेमाल के लिए अंडर प्रेशर चल रहा है।
जी जी, इजिप्ट, इजिप्ट जो है वो गाजा में खुराक नहीं ले जाने दे रहा, बंदों को नहीं जाने दे रहा, मदद नहीं जाने दे रहा, तो इससे आप इससे ज्यादा और क्या हो सकता है? जैसे मैंने कहा ना कि कुछ मुल्क मलिया मेट हो गए हैं काफी सारे, इसमें मतलब दर्जनों मुल्क हैं, और कुछ मुल्क कॉम्प्रोमाइज कर गए हैं, उनके साथ मिल गए, सिर्फ चंद एक मुल्क रह गए हैं। अब इन मुल्कों को चाहिए पाकिस्तान, तुर्की, ईरान, अफगानिस्तान, सेंट्रल एशियन कंट्री, मलेशिया, और दूसरा जो मुल्क है मलेशिया के साथ, तो इन सबको चाहिए कि ये अब OIC का इंतजार न करें। OIC में एक किस्म की इजारादारी है अरब कंट्रीज की, और अरब कंट्रीज या तो मलिया मेट हो गए हैं काफी सारे, या कॉम्प्रोमाइज कर गए हैं। तो मेरा अपना ख्याल ये है कि अभी ऐसे मुल्कों को अपना एक तंजीम बना लेनी चाहिए, अपना एक कोई दफा का निजाम कर लेना चाहिए, और बजाय इसके कि एक एक करके खाया जाए इनको और बारी बारी इनको मलिया मेट किया जाए, ये इकट्ठे हो जाएं और समझें पूरा जो फिनोमेना है, पूरा जो एक ये चल रहा है मामला, ये कोई इसमें बचने का नहीं है। تو بہتر یہ ہے کہ جو رہ گئے ہیں پانچ چھ ملک, میں انڈونیشیا کو بھول گیا تھا وہ میں شامل کرتا ہوں, ان کو چاہیے کہ اب یہ اکٹھے ہو کر ایک پولیٹیکل پلیٹ فارم بنائے, اکنامک پلیٹ فارم بنائے, ملٹری پلیٹ فارم بنائے, ورنہ دنیا مسلمانوں کو کھانے کے لیے دوڑ رہی ہے.
جاگ نہیں رہے, انہوں نے ابراہم اکارڈ کو سائن کیا ہوا ہے اور یہ تو باریوں والی بات ہے. آج ایران کی باری ہے, کل پاکستان کی باری ہے اور سعودی عرب کی بھی باری آئی. اس پہ کچھ کہنا چاہیں گے آپ؟
دیکھیں, سعودی عرب تو پھر بھی میرا خیال ہے کہ کافی عقل مندی سے اپنی پالیسی چلا رہے ہیں. انہوں نے اپنے تعلقات چین کے ساتھ بھی رکھے ہیں, انہوں نے اپنے تعلقات روس کے ساتھ بھی رکھے ہوئے ہیں, پاکستان کے ساتھ ان کے بڑے اچھے تعلقات ہیں, بہت برادرانہ ملک ہے ہمارے. تو میرا خیال وہ بھی اس بات کو سمجھتے ہیں جو جس کا میں ذکر کر رہا ہوں. لیکن باقی جو چھوٹے چھوٹے ملک ہیں, جیسے آپ نے کہا, ان کا میں نام نہیں لینا چاہتا کیونکہ برادر ملک ہیں, تو وہ کسی نہ کسی طریقے سے گھبرائے ہوئے ہیں اور وہ سمجھتے ہیں کہ صرف دنیا میں اگر آپ اکنامک پراسپیرٹی حاصل کر لیں تو شاید آپ سب کچھ حاصل کر لیتے ہیں. ایسا نہیں ہوتا. آپ نے دیکھ لیا کہ کیسے کیسے, کوئی یہ غریب ملک نہیں تھا لیبیا جو تھا, نائجیریا کوئی غریب ملک نہیں تھا, سوڈان تو چلے ٹھیک ہے درمیانہ ملک تھا, سیریا ایک درمیانہ ملک تھا. تو یہ اس کا غربت سے یا زیادہ پیسہ ہونے سے تعلق نہیں ہے, اس کا تعلق آپ کے مسلمان ہونے سے ہے اور آپ کی جو روایات ہیں ان سے ہے, آپ کا جو وے آف لائف ہے ان سے ہے. دنیا میں بہت سارے ملک ایسے ہیں کہ وہ آپ کے وے آف لائف کو پسند نہیں کرتے, حالانکہ آپ رمن بھی رہنا چاہیں وہ پھر بھی کہتے ہیں کہ کبھی نہ کبھی آپ ان کے لیے مسئلہ بنیں گے. تو میرا خیال ہے کہ دفاع کا حق سب کو حاصل ہے, اور اگر آپ اکیلے دفاع نہ کر سکیں مل کے دفاع کریں, اور یہ جو چین اور روس ایک چھتری فراہم کر سکتے ہیں ان سے بھی استفادہ حاصل کریں, اور اپنے دوستوں اور دشمنوں کو سمجھ لیں. مجھ جیسے لوگ تو کتنے عرصے سے کہہ رہے ہیں ٹھیک ہے ڈپلومیٹک کے پوائنٹ آف ویو, ڈپلومیسی کے پوائنٹ آف ویو سے تعلقات رکھیں آپ سب کے ساتھ, لیکن اب آپ کو احساس ہو جانا چاہیے کہ کون آپ کا دل و جان سے دوست ہے اور کون آپ کا صرف اوپر سے دوست ہے. اب تک تو میرا خیال, اب یہ جو دو باتیں ہوئی ہیں نا, ہندوستان اور پاکستان کی جنگ اور ایران اور اسرائیل کی جنگ, اس میں یہ ایک بہت اچھی بات سامنے آئی ہے کہ اس خطے کے لیے جو فارن پالیسی ہے کم از کم اس کا راستہ کلیئر ہو گیا ہے. اب کوئی اس پہ چلتا ہے یا نہیں چلتا ہے وہ مرضی ہے لیڈرشپ کی.
بہت شکریہ سر آپ کا, اور میں اپنے تمام پاکستانی بھائی بہنوں کو کہتی ہوں, ظاہر ہم سارے کے سارے میڈیا کو یہاں دیکھتے بھی ہیں, تھوڑے سے ایک جگہ پہ اکٹھے ضرور ہو جائیں آپ لوگ. اس وقت دنیا کے مسائل ہی کچھ اور ہیں اور ہم کچھ اور ہی مسئلے لے کے بیٹھے ہوئے ہیں. سر, پاکستان کے چائنا کے ساتھ بہت اچھے مراسم ہیں, چائنا پاکستان کو اس وقت بہت تعریف بھی کر رہا ہے کہ انہوں نے ان کے جو اکوپمنٹ ہے ہماری ایئر فورس نے اس کو چار چاند لگا دیے. ڈو یو تھنک کہ اس وقت ہمارے چیف آف دا آرمی اسٹاف جناب آصف منیر صاحب کو امریکہ جو انوائٹ کیا گیا, ہی مائٹ ہیو اے پریشر کہ چائنا کے ساتھ آپ قطع تعلق کر لیں, تو کوئی پاکستان ایسی غلطی تو نہیں کر لے گا؟
جی دیکھیں, یہ ایک چیز تو ہم نے دیکھ لی ہے کہ فیلڈ مارشل آصف منیر صاحب جو ہے وہ پریشر برداشت کرنے کے بہت اچھے ہیں, ان پہ کئی قسم کے پریشر آئے ہیں, انٹرنل بھی ہیں ایکسٹرنل بھی ہیں, میں زیادہ اس ڈیٹیل میں نہیں جاتا. میرا خیال ہے ویری کلیئر, وہ جہاں کوئی میرا خیال بج ہونے کا امکان نہیں ہے ان کی طرف سے, جی بالکل نہیں کریں گے انشاءاللہ. اور ان کو اچھی طرح معلوم ہے, مجھے یہ بھی اندازہ ہے, اور آپ دیکھیے گا کہ واپس آ کر وہ ضرور چین کا دورہ کریں گے, کیونکہ اور چائنا, یہ اصل میں چائنا کی یہ خوبی ہے کہ وہ آپ کو اسپیس دیتا ہے, وہ کبھی منع نہیں کرتا کہ آپ امریکہ نہ جائیں یا ان سے بات نہ کریں.
پوزیسیو نہیں.
ہاں جی, وہ صرف یہ کہتے ہیں کہ آپ ہمارے جو انٹرسٹ ہیں اس کو آپ قربان نہ کریں کسی اور کے انٹرسٹ پہ. یہ پہلے ہم نے کیا ہے, اب یہ کام ہمیں نہیں کرنا چاہیے. اور اس سلسلے میں میں ضرور ایک بات کہتا چلوں گا کہ یہ جو ریئر منرلز کی ایکسپلوریشن کے لیے کچھ امریکن کمپنیز کو پاکستان میں لائسنس دیے جانے کا ہم سن رہے ہیں, وہ کام میرا خیال نہیں ہونا چاہیے. دیکھیں, ایک طرف آپ کے افغانستان ہے جہاں پر چین اور روس بیٹھے ہوئے ہیں, ادھر ایران ہے جہاں پر ابھی آج جنگ جاری ہے, وہاں بھی چین کا انفلوئنس ہے, ایک طرف آپ کے ہندوستان ہے جس کے امریکہ کے ساتھ تعلقات ہیں, وہ آپ کا دشمن ہے. تو آپ اندر اپنے ان لوگوں کو لے کر آئیں جو اس پوری سچویشن میں فٹ بیٹھتے ہوں. تو میرا اپنا خیال یہ ہے کہ یا تو آپ اسکینڈینیوین کنٹریز کو لے کر آئیں, ایون اگر آپ جاپان آسٹریلیا وغیرہ کو لے آئیں پھر بھی ٹھیک ہے، لیکن چین کے بالکل نیچے لا کے امریکن کمپنیز کو بٹھا دینا میری نظر میں کوئی صاحب بات نہیں ہے. بھارت جو لیڈرشپ ہے وہ بہتر سمجھتی ہے، پروز اینڈ کونز دیکھتی ہوگی. تو چائنا خود بھی یہ ریئر منرل کی ایکسپلوریشن میں بہت ایک مقام رکھتا ہے. پاکستان کو یہ دیکھنا چاہیے کہ پاکستان کو فائدہ زیادہ کون پہنچا سکتا ہے، اور اس کا سیدھا سادہ جواب ہے کہ پاکستان کو زیادہ فائدہ وہی پہنچائے گا جس نے ثابت کیا ہے ہر موقع پر کہ وہ پاکستان کا پکا دوست ہے. جو لوگ آپ کو دھلے ہوئے کپڑے کی طرح پھینک دیتے ہیں، ضرورت کے وقت پھر آپ کے ساتھ جپی ڈال لیتے ہیں، کبھی آپ کی تعریفیں کرتے ہیں کہ یہ آپ ہمارے بڑے اچھے حلیف ہیں، کبھی کہتے ہیں جی کہ ہم آپ کو ایک ویکینسی بھی نہیں دیں گے، یہ نہیں کریں گے، آپ کا یہ بند کر دیں گے، وہ بند کر دیں گے. ایسے لاوالی دوستوں سے بہتر ہے ایسے دوست جو کہ سکہ بند طریقے سے ایک اعتماد کے ساتھ، ایک تسلسل کے ساتھ آپ کے ساتھ چلتے ہیں. تو اس میں تو کوئی بہت بڑی سائنس نہیں ہے کہ آپ کو یہ پتہ نہ ہو کہ کون آپ کا حقیقی دوست ہے اور کون نہیں ہے.
لاسٹ کوشچن ہے سر، ایک دفعہ پھر سے میں ایران کی طرف مڑوں گی. کیا بات ہے کہ ایران کو پتہ ہی نہ چلا کہ جو فرسٹ اٹیک کیا تھا اس میں کہا گیا ہے کہ ایران کی اسرائیل کی ایجنسی کے لوگ ایران کے اندر بیٹھے ہوئے تھے، انہوں نے ڈرونز کو اسمبل کیا ایران میں بیٹھ کے، انہوں نے اکوپمنٹ تک ٹرانسفر کیا ان ایران وہ بیلسٹک میزائلز کو وہاں سے وہاں مارنے پہ. تو یہ کیا مسلمان کا خاصہ ہے کہ ایران کو کیوں پتہ نہ چلا کہ اسرائیل کے افراد اس کی اپنی سرزمین میں بیٹھ کے یہ سب کچھ کر رہے ہیں؟
ارے یہ تو خیر بہت بڑی ناکامی ہے، بہت بڑی انٹیلیجنس کی ناکامی ہے. اسے یہ بھی پتہ چلتا ہے کہ اندر آپ کے ایسے لوگ موجود ہیں جو کہ غداری کے زمرے میں آتے ہیں. لیکن یہ بھی دیکھنا چاہیے کہ جو ملک ان کے ساتھ انٹریکٹ کر رہے تھے ان میں سے کون سے ملک کا یہ کام ہو سکتا ہے اسرائیل کے علاوہ. یہ بھی ہمیں پتہ ہے کہ اسرائیل کا کون سے ملک کے ساتھ بہت گہرا تعلق ہے. تو یہ جو چاہ بہار پورٹ بھی دے دی تھی انڈینز کو تیل بھی دے رہے تھے اور ان کو مراد دے رہے تھے اور ہمارے مقابلے میں کھڑا کرنے کی کوشش کر رہے تھے گوادر کے مقابلے میں چاہ بھار وغیرہ، اب ان کو سمجھ آ گئی. تو وہ جو میں بات کر رہا تھا نا کہ اس جنگ کا ایک فائدہ یہ ہوا ہے کہ دوستوں اور دشمنوں کی تمیز پیدا ہو گئی ہے. تو اب میرے خیال میں ایران کو اچھی طرح سمجھ آ گئی ہوگی کہ کون لوگ ہیں جو یہ سارے اندر کے کام کر رہے تھے مل کر، اور امید ہے کہ آئندہ کے لیے ان کے معاملات بڑے شفاف ہوں گے اور وہ پاکستان کی جو ایک خلوص ہے اس کو وہ صحیح طریقے سے سمجھیں گے. جی
لاسٹ کوشچن ہے، جب آپ نے یہ جواب دیا ظاہر ہے ہندوستان کو پورا کا پورا راستہ چاہ بہار تک کی بندرگاہ تک دیا گیا تھا اور بڑی قریبی تعلقات تھے، پاکستان بلوچستان میں اگر بدامنی ہے انسرجنس ہے تو اس میں ان کے ایجنٹ بایا ایران ہماری طرف آتے بھی ہیں. بنجامن نتن یاہو اور انڈیا دے آر ٹوگیدر، جو یہ 88 آورز کا ایپیسوڈ تھا بٹوین پاکستان اینڈ انڈیا، اس میں اسرائیل نے مکمل طور پہ سپورٹ کیا. ہندوستان کے لوگ جو ایکٹیولی کام کر رہے ہیں، جو اسرائیل ڈیفینس سسٹم ہے اس میں بھی کام کر رہے ہیں، باقاعدہ اپنی سروسز دے رہے ہیں، مگر انہوں نے یہ کیا غدر کر دیا کہ ایران اور اسرائیل کے فضائی حملوں کے سلسلے کے درمیان اسرائیلی فوج کے ایکس اکاؤنٹ پر ایک تصویر اس خطے کی شائع کی جس میں جو کشمیر جس پہ ہندوستان اپنا حق سمجھتا ہے اس کو پاکستان کے ساتھ شامل دکھا دیا گیا. اب انڈین جو ہیں وہ بہت سخت اس پہ نالا ہیں، حالانکہ انہوں نے کوتاہی پہ معذرت تو کر لی ہے، بٹ انڈینز آر ویری اپسٹ آن دس. اگر آپ دیکھ رہے ہیں اس کے بارے میں کچھ کہیں گے، یعنی دے آر سو کلوز، دے آر ایلائز، ہاؤ کم اسرائیلی ڈیفینس جو ہے وہ یہ غلط پکچر شائع کر دے؟
اس کے امکان تو بہت کم تھا، لیکن غلطی بھی ہو سکتی ہے، یا اس میں کوئی اگر اور چال ہو تو ہمیں شاید کچھ عرصے کے بات سمجھ آ سکتی ہے. یہ جو آپ مجھے دکھا رہی ہیں شکل، یہ تو ایران لکھا ہوا ہے اس کے اندر. ہاں جی وہ دیکھا، وہ جو نظر آ رہی ہے جو باؤنڈری مجھے نظر آ رہی ہے
شامل
اس میں کشمیر پاکستان کا حصہ دکھایا ہوا ہے، کیونکہ ایک چھوٹی سی ہلکی سی لائن نظر آ رہی ہے جو کشمیر کو پاکستان سے تھوڑا سا جدا کرنے کی کوشش کر رہی ہے. لیکن اس قسم کی غلطی ہو جاتی ہے، اور میرا خیال ہے یہ قدرت نے ان کے ہاتھ سے ہندوستان کو یہ بتایا ہے کہ کشمیر انشاءاللہ آخر کار پاکستان ہی کا حصہ بنے گا.
بہت شکریہ جنرل خالد نعیم لودھی صاحب. سر آپ کا بہت شکریہ. مجھے پتا ہے کہ اٹ از لیٹ, مگر میں کوئی ریومر نہیں ہے, ان کا انالیسس ہے. آرمی کے ساتھ, ڈیفنس کے ساتھ آپ کا تعلق رہا, بس دل کی تسلی کے لیے بات آپ پہنچانا چاہتی تھی. سر آپ کا شکریہ, انشاءاللہ آپ سے دوبارہ بات.
تھینک یو, السلام علیکم. اللہ
آپ سے ریکویسٹ ہے کہ اس وقت بحیثیت پاکستانی ہماری کوئی پارٹی نہیں ہونی چاہیے. مجھے بڑا دکھ ہے کہ اس وقت, جیسے میں نے پروگرام کے شروع میں آپ سے کہا تھا کہ نریندر مودی صاحب پرائم منسٹر آف انڈیا تشریف لائے ہوئے ہیں, کچھ لوگ احتجاجی مظاہرے کر رہے ہیں, اور پاکستان کے لوگ آپ بیٹھے بھی امریکہ میں, رینجیم چینج بھی امریکہ نے کرایا, اور دا ورڈنگ وٹ یو آر یوزنگ, پاکستان ہے تو سب کچھ ہے. ڈونٹ یوز دوز ورڈز. پوری دنیا میں ہم نے اپنے آپ کو تماشا بنا کے رکھ دی. ابھی دیجیے اجازت, انشاءاللہ اگلے پروگرام میں پھر ملاقات ہوگی. شاید میری بات آپ کو آج لگے کہ میں پارٹیز کو فیور نہیں کر رہی, بٹ آپ ریئلائز کریں گے عقل مندی یہی ہے کہ ٹو بی ٹوگیدر ایٹ دس پوائنٹ آف ٹائم. اگر ہم آپ زندہ رہیں گے, پاکستان کے تمام پروگرامز بہتر سے بہتر صورت میں رہیں گے, تو سب کچھ ہو جائے گا ان شاء اللہ تعالیٰ. اور اجازت دیجیے, اگلے پروگرام میں پھر ملاقات ہوگی. تب تک میرا آپ کا اللہ حافظ.
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
تانو پرسنل سپورٹ ورکر کیوں بننا چاہیے؟ دجیاں دے جیون وچ بدلاؤ لیاون لئی صرف 5 مہینیاں وچ اپنا سرٹیفکیٹ حاصل کرو اتے دیکھ بھال وچ اپنا کریئر شروع کرو. ودھیرے جانن لئی ontario.ca/gopsw تے جاؤ. اس لئی ادائیگی انٹیریو سرکار والوں کیتی گئی ہے.
ٹرکنگ والے ویرو دھیان نال سنو, ٹرک جدہ دا بھی چلاؤنے ہو, مینوئل جا آٹومیٹک, کوئک ٹرک لیوب چیتے آہی نہ رکھیو, ٹرک دی بڑیا سروس لئی کوئک ٹرک لیوب. لو جی تیجی لوکیشن بھی کھولتی ہے, ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی. آہو جی کوئی اپوائنٹمنٹ نہیں, ڈرائیو تھرو فیسلٹی, ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی. کوئک ٹرک لیوب دا ون اسٹاپ شاپ, 519-622-0660 یا quickcontractlube.com. QTL, بکاز وی کیئر.
اپنی کمیونٹی دا سب تو بڑا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجی سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا. سوڈی فرنیچر تو 3 سال لئی نو بیاج.
142 کینیڈی روڈ, برامٹن, 9058747471.
Tired of missing your favorite Indian shows? Introducing Fastway IPTV, your gateway to 11,000 plus channels and 150,000 plus movies and series, all in one box. Catch up TV, full HD streaming, VOD and regional channels. One-time payments, long-term peace of mind, just $216 for 2-year subscription and free 4K IPTV box. Just $360 for 5-year subscription and free 4K IPTV box. Call now 866-692-4788 and bring home the ultimate South Asian entertainment experience. Free delivery all over Canada and US. Fastway IPTV, entertainment your way.
میری پورے سال کی سیونگ $400 ہوئی ہے.
میری سیونگ $350.
میری سیونگ صرف $100.
اور میری سیونگ سب سے زیادہ ہوئی ہے, میں نے سیو کیے ہیں $1,775.
کیا چمتکار کیا, مجھے بھی گر سکھاؤ نا.
بھائی بات سادہ سی ہے, ہمارے پاس 2 گاڑیاں اور 1 گھر ہے, اور ان سب کی انشورنس ملا کر میں نے زبردست سیونگ کی ہے, اور یہ جادو کیا ہے آل اسٹیٹ پکرنگ ایجنسی کے راجا بادشاہ نے. آپ بھی اپنی گاڑی اور گھر کے انشورنس میں خوب سیونگ کر سکتے ہیں. ٹرم اینڈ کنڈیشن اپلائی. آل اسٹیٹ پکرنگ ایجنسی کے راجا بادشاہ, 6472903773,
9 بجے تو شام 8 بجے تک تہاڈی سیوا لئی حاضر ہاں. 12050 ایئرپورٹ روڈ, کیلڈن,
या तुसी फोन करो 905-840-9000-905-840-9000।
770 AM ਦੀਆਂ ਨਸ਼ਰੀਆਤ ਸੁਣਨ ਤੇ ਹਾਲਾਤ ਤੇ ਹਾਜ਼ਰਾਂ ਤੋਂ ਬਾਖਬਰ ਰਹਿਣ ਦੇ ਵਾਸਤੇ ਨਿਊਜ਼ ਇਨਫੋਰਮੇਸ਼ਨ ਅਨਾਲਿਸਿਸ ਇਲੈਕਟ੍ਰਿਕ ਗੱਡੀਆਂ ਦੇ ਵਿੱਚ ਈ ਆਵਾਜ਼ ਆਫੀਸ਼ੀਅਲ ਐਪ ਜਾਂ ਸਾਡੀ ਵੈਬਸਾਈਟ eawaz.com ਲੋਕਲ ਨੰਬਰ 6478724900।
जिंदगी मुश्किल कर देता है। माँ की बातें एक तरफ, आपके फाइनेंशियल स्ट्रेस का हल है शिराज शफीक, जिनके पास है मिलियंस ऑफ डॉलर्स के प्राइवेट फंड्स। लास्ट मिनट क्लोजिंग हो या डिफिकल्टीज, सभी के लिए शिराज शफीक 416-502-8000, लाइसेंस नंबर 10845, इंडिपेंडेंटली ओन्ड एंड ऑपरेटेड।
अयो, इतना खूबसूरत घर,
आपने भी बेसमेंट की रेनोवेशन करवाना है तो रब्ता करो, एक चीता मेरे हाथ में लगा। क्या कमाल की रेनोवेशन और दाम बहुत मुनासिब।
कौन सी रेनोवेशन, टैरिफ लग रहे हैं, भूल जाए सब कुछ।
अरे बाबा चिंता ना करो, नैशिक रेनोवेशन एंड कंस्ट्रक्शन, लीगल बेसमेंट, साइड एंट्रेंस, वॉशरूम, किचन, पेंट, फ्लोरिंग, तमाम काम सिटी